यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म रमेश टमाटा। शुरूमा प्रमुख समाचार। हालै सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो राष्ट्र संघीय सम्मेलनका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष जानकारी। 8 दिनसम्म मनाइने गाईजात्रा पर्व काठमाडौँ उपत्यका सहित देशभरका मुख्य शहरमा विधिपूर्वक मनाइयो। नवलपरासीमा ट्रकको ठक्करबाट 2 जनाको मृत्यु र इजरायली आक्रमणमा परि गाजा क्षेत्रमा कम्तीमा 37 जनाको मृत्यु। समाचार अब विस्तारमा। प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिनदेखि 8 दिन अर्थात अष्टमीसम्म मनाइने गाईजात्रा पर्वको पहिलो दिनको जात्रा आज विधिपूर्वक मनाइएको छ। काठमाडौँ उपत्यका लगायत देशभरका मुख्य शहरमा विभिन्न कार्यक्रम गरी पहिलो दिनको गाईजात्रा मनाइएको हो। 8 दिनसम्म गाईजात्रा, खड्ग जात्रा, रोपाई जात्रा लगायत नाममा गाईजात्रा सप्ताहव्यापी रूपमा मनाउने परम्परा रहिआएको छ। एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिंगारी परिक्रमा गराएर दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरी मनाइएको छ। गाईजात्राका अवसरमा उपत्यका विभिन्न स्थानमा सांस्कृतिक झाँकी र साजसज्जाका साथ गाईको भेषमा बालबालिकाको र्याली निकालिएको थियो। गाईजात्राका अवसरमा आज काठमाडौँ उपत्यकामा सार्वजनिक विदा दिइएको थियो। यसैबीच भोजपुरका नेवार समुदाय परम्परागत रूपमा मनाइँदै आएको गाईजात्रा, लाखे जात्रा लगायतका संस्कार र संस्कृतिको संरक्षणमा जुटेका छन्। पछिल्लो समय स्थानीय कला, संस्कृति तथा मौलिक परम्पराहरू लोप हुने खतरा बढेसँगै उनीहरू परम्पराको संरक्षणमा जुटेका हुन्। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
नेवार समुदायको बाहुल्यता रहेको भोजपुर सदरमुकाम, टक्सार, दावा बजार, दिङला बजार लगायतका स्थानमा नागपञ्चमीदेखि लाखेनाचको शुरूआत गरिएको छ। नेवार समुदायको लाखेनाचको क्रममा स्थानीय वेशभूषा, रहन सहनको प्रदर्शनीसँगै गाई जात्रा, घोडे जात्रा, बैरागी जात्रा, रोपाई जात्रा लगायतको माध्यमबाट समाजका विकृति विसंगति प्रति व्यङ्ग्यात्मक प्रहार गर्दै सर्वसाधारणलाई मनोरञ्जन दिने गरिन्छ। यस्ता जात्रालाई स्थानीय समाजमा सामूहिकता, एकता र सांस्कृतिक संरक्षणको प्रतीकको रूपमा लिने गरिन्छ। स्थानीय कमल श्रेष्ठ, रोशन श्रेष्ठ।
हराउँदै गएको संस्कृतिलाई हामीले जगेर्ना गर्नुपर्छ। छोरा नातिले यो पुस्ता पछाडि गइसकेपछि बिर्सिन्छ। यो संस्कृतिले चाहिँ मान्छेलाई अपनत्व सिकाउँछ, हाम्रो पहिचान गराउँछ।
हाम्रो नेवारको त विभिन्न प्रकारको बेल विवाह हुन्छ, अनि त्यसपछि चाहिँ गुफा राख्ने हुन्छ होइन। अनि अब नेवार संस्कृति अनुसार हामी अब कृष्ण अष्टमी नवमीको दिन चाहिँ अब हामी लाखे लगायत विविध कार्यक्रमहरू गरेर हामी मनाउँछौँ। धर्म संस्कृति रीतिरिवाज चाहिँ एकदम जीवन्त रहोस्।
नाग पञ्चमीका दिन भीमसेन मन्दिरमा पूजा आजा गरी शुरू भएको लाखे नाच हरेक दिन प्रदर्शनी गरेर कृष्ण जन्माष्टमीको भोलिपल्ट विधिवत रूपमा अन्त्य गर्ने चलन छ। आधुनिकताको विकाससँगै यो संस्कृतिको मौलिकता हराउने अवस्था आएकाले यसलाई नयाँ पुस्तासम्म पुर्याउन नेवार समुदाय जुटेको हो। यस्ता मौलिक परम्पराको संरक्षण गर्न वार्षिक रूपमा जिल्लाको विभिन्न ठाउँमा कार्यक्रम हुने गरेको नेवा देय दबु भोजपुरले जनाएको छ। नेवा देय दबु भोजपुरका अध्यक्ष बद्री कुमार श्रेष्ठ।
पछि गएर पछिल्लो पिँढीहरूले पनि यसलाई जगेर्ना गरोस् भन्ने मेरो मूल धारणा र चाहना हो।
लाखे नाचको माध्यमबाट समाजमा नकारात्मक शक्ति र पापको नाश हुने धार्मिक विश्वास रहेको छ। लाखेलाई संरक्षक शक्तिको रूपमा मानिन्छ, जसले गाउँमा सुख, शान्ति र समृद्धि ल्याउने स्थानीयको भनाइ छ। गणेश पिष्ट, रेडियो नेपाल, भोजपुर।
अब बाँकी समाचार। राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटमा प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानमा हालै सम्पन्न भएको भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्र संघीय सम्मेलनका बारेमा जानकारी गराउनु भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओली यही साउन 20-23 गतेसम्म आयोजना भएको सम्मेलनमा सहभागी भएर शनिबार स्वदेश फर्कनु भएको हो। भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमा भूमि मन्त्रालयले तयार पारेको प्रतिवेदनमा स्पष्ट भाषा प्रयोग नभएको भन्दै सांसदहरूले असन्तुष्टि व्यक्त गर्नुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा मन्त्रालयले पेश गरेको विधेयकको प्रतिवेदनमा आएका भाषा स्पष्ट गर्नुपर्नेमा सांसदहरूले जोड़ दिनुभयो। विधेयकमा घर जग्गा व्यवसायको हदबन्दी, छूट सम्बन्धी व्यवस्थामा दुविधायुक्त र घुमौरो भाषा प्रयोग गरिएको भन्दै सांसदहरूले अध्ययनका लागि थप समय माग गर्नुभयो। छलफलमा भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीले विधेयकमाथि परेका संशोधन, समितिमा भएको छलफल र विज्ञहरूबाट आएका सुझावका आधारमा मन्त्रालयले हदबन्दी भन्दा बढ़ी जग्गा सम्बन्धी विषयमा प्रस्ताव तयार पारेको बताउनुभयो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लैंगिक संवेदनशीलता कुनै विशेष वर्गको मात्र मुद्दा नभएको बताउनु भएको छ। नेपाली कांग्रेसको आयोजनामा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित लैंगिक संवेदनशीलता सम्बन्धी कार्यशाला गोष्ठीमा सभापति देउवाले लैंगिक समानताका विषयमा संवेदनशील बन्ने हो भने मात्र सम्मानित, सुरक्षित र समावेशी समाज निर्माण गर्न सकिने बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा जाने विषय आफूहरूको प्राथमिकतामा नरहेको बताउनु भएको छ। आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उहाँले अहिले नै सरकारमा जाने कुनै सोच नरहेको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग। बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ के अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईको
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। नवलपरासी बर्दघाट सुस्ता पूर्वको गैडाकोट 10 स्थित सिस्ने पुलमा आज ट्रकले स्कूटरलाई ठक्कर दिँदा 2 जनाको मृत्यु भएको छ। नारायणघाट तर्फबाट कावासोती तर्फ जाँदै गरेको ट्रकले नारायणघाट तर्फ जाँदै गरेको स्कूटरलाई सिस्ने पुलमा ठक्कर दिएको थियो। स्कूटरलाई ठक्कर दिएपछि ट्रक अनियन्त्रित भई पल्टिँदा उक्त स्कूटरमा सवार व्यक्ति र ट्रक चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो। दुवैजनाको शव चितवनको भरतपुर अस्पतालमा राखिएको छ। उनीहरूको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। लेखक नेत्र घिमिरेद्वारा लिखित पुस्तक नारी वैभवको विमोचन गरिएको छ। काठमाण्डुमा आज आयोजित कार्यक्रममा नारी शक्तिभित्र अन्तर्निहित सामर्थ्यको चित्रण गरिएको पुस्तकको प्राज्ञ हंसावती कुर्मी, डाक्टर हरिप्रसाद पोखरेल, मानसाग्नी, गुरूमाता ईश्वरा गुरागाई लगायतले संयुक्त रूपमा विमोचन गर्नुभयो। साउन शुक्ल तृतीयदेखि पूर्णिमासम्म मिथिला क्षेत्रमा मनाइने झूला पर्व सम्पन्न भएको छ। भगवान विष्णु र भगवती लक्ष्मीको आराधनाको यो पर्व मिथिलाका मठ मन्दिरमा सामूहिक रूपमा मनाइन्छ। साउन पूर्णिमाको मध्यरात कटेपछि देवीलाई झुलाइने झूलाको डोरी छिनाएर 13 दिने यो पर्व सम्पन्न गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। इजरायली आक्रमणमा परि आज गाजा क्षेत्रमा कम्तीमा 37 जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ। तीमध्ये सहायता लिन पर्खिरहेका 30 नागरिक समावेश छन्। हजारौं प्यालेस्टिनी गाजामा खाना वितरण केन्द्रहरू नजिकै दैनिक भेला हुन्छन्, जसमा 4 अमेरिका र इजरायल समर्थित गाजा ह्युमेनिटेरियन फाउण्डेशनद्वारा व्यवस्थापन गरिन्छ। इजरायली सेनाले मे महिनाको अन्त्यदेखि दैनिक रूपमा सहायता लिन पर्खिरहेकाहरूमाथि गोली चलाएको रिपोर्टहरूमा उल्लेख छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
मुलुकको अर्थतन्त्रको तेस्रो खम्बा सहकारी क्षेत्रमा व्यतिथि बढ़दै गएपछि सरकारले सहकारीको कारोबारमाथि निगरानी बढ़ाउँदै गएको छ। मुलुक फाइनान्सियल एक्सन टास्क फोर्सको ग्रे लिस्टमा परेपछि सरकारले सहकारी मार्फत भइरहेका कारोबारमाथि निगरानी बढ़ाउन थालेको हो। हालै मात्र सरकारले देशभरका सबै सहकारी संघ संस्थाहरूलाई सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी विवरण अनिवार्य रूपमा बुझाउन निर्देशन दिएको छ। सहकारी विभागले जारी गरेको सूचनालाई आधार मान्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहहरूलाई परिपत्र गर्दै विवरण पठाउन भनेको छ। निर्देशन अनुसार सबै सहकारी संघ संस्थाहरूले आर्थिक वर्ष 2081-82 विवरण साउन मसान्त भित्र अनिवार्य रूपमा फारम भरेर पठाउनु पर्नेछ। सहकारी विभागले त्यस्तो सूचनालाई देशव्यापी रूपमा कार्यान्वयन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई परिपत्रका लागि अनुरोध गरेको थियो। सोही अनुसार सामान्य प्रशासन मन्त्रालयले सबै गाउँपालिका र नगरपालिकाहरूलाई पत्राचार गरी आफ्नो क्षेत्रभित्रका सहकारीहरूलाई तोकिएको समयभित्र सम्पत्ति शुद्धिकरण सम्बन्धी विवरण भर्न लगाउन निर्देशन दिइएको छ। अलैँचीको मूल्य वृद्धि भएपछि भोजपुरका किसान अलैँची खेती विस्तारमा जुटेका छन्। उत्पादन भएको अलैँचीले राम्रो मूल्य पाएपछि किसानहरू हाल अलैँची खेती विस्तारमा जुटेका हुन्। गत वर्षदेखि मूल्य वृद्धि भएपछि त्यहाँका किसान नयाँ बगैंचा विस्तारसँगै पुराना बगैंचाको संरक्षणमा जुटेको टेम्के मयुङ 5 का शिवकुमार विष्टले बताउनुभयो। गत वर्ष प्रतिमान अलैँची 1 लाखदेखि 1,02,000 बिक्री भएपछि किसानहरू उत्साहित भएको उहाँको भनाइ छ। बजारमा अलैँचीले राम्रो मूल्य पाउन थालेपछि किसान बगैंचा विस्तारमा लागेका अलैँची व्यवसायी महासंघका अध्यक्ष राजेश विष्टले जानकारी दिनुभयो। भोजपुर जिल्लामा अहिले करिब 597 हेक्टरमा अलैँची उत्पादन भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ। बाँकेको नेपालगंज उपमहानगरपालिका 20 मणिकापुर स्थित गुरदास फुटवेयर इण्डस्ट्रीजलाई 2,00,000 रूपियाँ जरिवाना गरिएको छ। अनुगमनका क्रममा उक्त इण्डस्ट्रीजलाई 2,00,000 रूपियाँ जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका प्रमुख हरिबहादुर खत्रीले जानकारी दिनुभयो। उत्पादित जुत्ता चप्पलमा कारखाना मूल्य अर्थात एमआरपी उल्लेख नगरी बजारमा बिक्री वितरण गरेको देखिएपछि जरिवाना गरिएको खत्रीले उल्लेख गर्नुभयो। कैलालीमा खुला सीमा नाकाबाट अवैध रूपमा भित्रिने भारतीय माछाका कारण स्थानीय स्तरमा माछा पालक किसान समस्यामा परेका छन्। त्यहाँ उत्पादित माछाले उचित मूल्य पाउन नसकेपछि किसानहरू समस्यामा परेका हुन्। कैलालीमा उत्पादित माछा बिक्रीका लागि बजारको समस्या नभए पनि जिल्लाका विभिन्न सीमा नाकाबाट अवैध रूपमा भारतीय माछा भित्रिने गरेकोले उचित मूल्य प्राप्त हुन नसकेको कैलारी गाउँपालिका 5 गोबलेका कृषक मनोज चौधरीले बताउनुभयो। काठमाडौँ महानगरपालिकाले प्रशोधित पिउने पानीका जारहरूमा निगरानी बढ़ाएको छ। पछिल्लो एक सातामै मापदण्ड विपरीत पाइएका 271 जार बरामद गरी नष्ट गरेको महानगरपालिकाले जनाएको छ। महानगर कृषि तथा पशुपन्छी विभागका अनुसार असार साउन महिनाभरिमा 139 सवारी साधनको अनुगमन गर्दा 456 फोहोर कुच्चिएका वा मापदण्ड नपुगेका जारहरू जफत गरी नष्ट गरिएको महानगरपालिकाले जनाएको छ।
आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
साबिक विजेता उत्तर कोरियासँग फराकिलो हार बिहोर्दै नेपाल एएफसी महिला यू20 च्याम्पियनशीप छनौट समूहको चरणबाटै बाहिरिएको छ। भूटानको राजधानी थिम्पू स्थित चामलिङथाङ रंगशालामा आइतबार सम्पन्न समूह एकको अन्तिम खेलमा नेपाल 11-0 गोलले पराजित भएको हो। यो सँगै उत्तर कोरिया समूहको विजेता बन्दै एसियन कपमा छनौट भएको छ। उत्तर कोरियाले 3 खेलबाट 9 अङ्क जोड्यो। उत्तर कोरियाले साउदी अरबलाई 15-0 गोल र भूटानलाई 10-0 गोलले पराजित गरेको थियो। नेपाल भने उत्कृष्ट उपविजेता बन्न पनि चुक्यो। नेपालले समान खेलबाट 4 अङ्क मात्रै बटुल्न सक्यो। नेपालले भूटानसँग 1-1 बराबरी खेलेको थियो। साउदी अरबमाथि भने 1-0 कठिन जित हात पारेको थियो। तर जित्नै पर्ने अन्तिम खेलमा नेपालले उत्तर कोरियासँग फराकिलो हार बिहोरेको हो। विभागीय टोली एपीएफ फुटबल क्लबले एनफायू 16 युथ लीगमा आइतबार 7 बाटो युथ क्लब विरूद्ध 5-0 गोलको एकतर्फी जित दर्ता गरेको छ। जितसँगै 13 खेलमा 23 अङ्क जोडेको एपीएफ 8 स्थानमा छ। जितविहीन बनेको 7 बाटो बिना अङ्क पुछारमा रह्यो। 7 बाटो स्थित एन्फा मुख्यालय मैदानमा एपीएफलाई जित दिलाउन असीम खड्काले 2 तथा पूजन ढकाल आदर्श मेची र प्रशिष खनालले समान 1-1 गोल गरे। आइतबारी सम्पन्न पहिलो खेलमा संकटा र हिमालयन शेर्पा 1-1 गोलको बराबरीमा रोकिए। दक्षिण एसियाली फुटबल महासंघ साफ महिला यू17 च्याम्पियनशीपका लागि नेपाली टोली घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले आइतबार 23 सदस्यीय टोली घोषणा गरेको हो। प्रतियोगिता 20 देखि 31 अगस्तसम्म भूटानमा हुँदैछ। प्रतियोगितामा नेपाल सहित भारत भूटान र बंगलादेशको सहभागिता रहनेछ। सबैले एक अर्कासँग 2 खेल खेलेपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ। नेपालले भारतसँग 20 र 29 अगस्त, भूटानसँग 22 र 31 अगस्त तथा बंगलादेशसँग 24 र 27 अगस्तमा प्रतिस्पर्धा गर्नेछ।
खेल समाचारको साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आगामी 24 घण्टामा मध्य प्रदेश लगायत कोशी र गण्डकी प्रदेशको पहाड़ी भागका केही स्थानमा साथै बाँकी भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। हालै सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो राष्ट्रसंघीय सम्मेलनका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष जानकारी। आठ दिनसम्म मनाइने गाईजात्रा पर्व काठमाडौँ उपत्यका सहित देशभरका मुख्य शहरमा विधिपूर्वक मनाइयो। नवलपरासीमा ट्रकको ठक्करबाट दुईजनाको मृत्यु र इजरायली आक्रमणमा परि गाजा क्षेत्रमा कम्तीमा 37 जनाको मृत्यु। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।